السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. وائس آف امریکہ کی ڈیوا سروس کی ایک تجزیاتی رپورٹ میں بتایا گیا ہے کہ پاکستان کا ہزاروں دہشت گردوں کو واچ لسٹ سے بغیر کسی وضاحت کے اچانک خارج کرنا سوالات پیدا کر رہا ہے. ماہرین کا کہنا ہے کہ ہزارہا دہشت گردوں کے نام ایسے وقت میں خارج کیے گئے ہیں جب عالمی نگراں مالیاتی ادارہ ایف اے ٹی ایف پاکستان کی منی لانڈرنگ اور دہشت گردی کی مالی امداد کی مسلسل نگرانی کر رہا ہے. تجزیہ کاروں کا کہنا ہے کہ ایف اے ٹی ایف یہ سوالات اٹھا سکتا ہے, اور یہ اقدام پاکستان کے لیے مثبت بھی ہو سکتا ہے اور منفی بھی. اور صحافیوں کے تحفظ کی تنظیم رپورٹرز ود آؤٹ بارڈرز کے پاکستان میں نمائندے اقبال خٹک نے کہا ہے کہ پاکستان میں نہ صرف صحافیوں کو کرونا وائرس کا خطرہ ہے, بلکہ جب وہ کرونا وائرس کی صحیح صورتحال کو سامنے لانے کی کوشش کرتے ہیں تو انہیں انٹیلیجنس اور سیکیورٹی ایجنسیوں کی طرف سے ہراساں بھی کیا جاتا ہے. ان کا کہنا تھا کہ ڈی آئی خان میں 2 صحافیوں کو گرفتار کیا گیا تھا, ان کے موبائل فون پولیس نے ابھی تک واپس نہیں کیے ہیں. کرونا وائرس سے نمٹنے کے سلسلے میں امریکہ نے پاکستان کو ان ملکوں کی فہرست میں شامل کیا ہے جنہیں وہ ترجیحی بنیادوں پر امداد فراہم کرے گا. ماہرین کے مطابق امریکہ پاکستان کو امداد کے علاوہ ترجیحی بنیادوں پر تجارتی رسائی دے کر کرونا وائرس کے بحران کے دوران اقتصادی نقصان کا ازالہ کر سکتا ہے, اور ساتھ ہی اس کی ترقی میں بھی اہم کردار ادا کر سکتا ہے. واشنگٹن میں قائم وڈرو ولسن سینٹر کے ایشیا پروگرام کے معاون ڈاکٹر مائیکل کوگلمین نے کہا ہے کہ دو طرفہ تجارت بڑھانے کے بہت سے مواقع ہیں. کوگلمین کہتے ہیں کہ دونوں ملکوں میں سالانہ تجارت پہلے ہی تقریباً 7 ارب ڈالرز کے قریب ہے, اور اسے بڑھانے کے بہت امکانات موجود ہیں. امریکہ کے شہر منیاپولس کی انتظامیہ نے تاریخ میں پہلی بار ایک مقامی مسجد کو عمارت کے باہر نصب لاؤڈ اسپیکرز پر اذان دینے کی اجازت دے دی ہے. شہری انتظامیہ کی جانب سے جاری کردہ اجازت نامے کے مطابق منیاپولس کے علاقے سیڈر ریور سائٹ میں واقع دارالحجرہ مسجد سے رمضان کے پورے مہینے 5 وقت کی اذان لاؤڈ اسپیکرز پر دی جائے گی. پاکستان کی حکومت نے ملک کے جنوب میں واقع گوادر بندرگاہ کے ذریعے افغانستان کے لیے اشیاء خرد و نوش اور بعض دیگر تجارتی سامان درآمد کرنے کی اجازت دے دی ہے. پاکستان کے مشیر تجارت رزاق داؤد نے اس فیصلے کا اعلان منگل کو اپنی متعدد ٹویٹس میں کہا, اور کہ وزارت تجارت نے اسلام آباد اور کابل کے درمیان سن 2010 میں طے پانے والے پاک افغان ٹرانزٹ معاہدے کے تحت گوادر پورٹ کو افغان تجارت کے لیے کھول دیا ہے. کرونا وائرس یا COVID-19 سے نمٹنے والے طبی عملے اور پولیس پر بڑھتے ہوئے حملوں کے درمیان بھارتی حکومت نے ایک آرڈیننس جاری کیا ہے جس کے مطابق طبی عملے پر حملہ قابل تعزیر جرم مانا جائے گا. اگر کوئی شخص ڈاکٹروں, پیرامیڈک یا پولیس ٹیم پر حملے کا ذمہ دار پایا گیا تو اسے 7 سال تک کی جیل ہو سکتی ہے. یہ آرڈیننس ایک صدی پرانے ایپیڈیمک ایکٹ میں ترمیم کر کے لایا گیا ہے. اس آرڈیننس کے تحت معمولی کیسز میں 3 ماہ سے 5 سال تک کی جیل اور 50,000 سے لے کر 2,00,000 روپے تک کا جرمانہ کیا جائے گا, جبکہ سنگین کیسز میں 6 ماہ سے لے کر 7 سال تک کی جیل ہوگی اور 1,00,000 سے لے کر 7,00,000 روپے تک جرمانہ کیا جائے گا. بھارت کے زیر انتظام کشمیر میں گزشتہ چند دنوں کے دوران صحافیوں کے خلاف مقدمات کے اندراج پر بھارتی حکومت پر تنقید کا سلسلہ جاری ہے. صحافیوں کے خلاف مقدمات پر کشمیر کی صحافتی تنظیمیں سراپا احتجاج ہیں, جبکہ عالمی صحافتی تنظیموں نے بھی صورتحال پر تشویش کا اظہار کیا ہے. افغانستان کے شمالی سریپال صوبے میں عہدیداروں نے بتایا ہے کہ طالبان کے 2 علیحدہ حملوں میں افغان سیکیورٹی کے 11 اہلکار جاں بحق اور 17 دیگر زخمی ہو گئے ہیں. سریپال کے گورنر عبدالقادر آشنا نے وائس آف امریکہ کو بتایا کہ طالبان نے ANA کے اڈے اور مقامی پولیس چوکیوں پر گزشتہ رات ایک ہی ساتھ 2 حملے کیے. ان کا کہنا تھا کہ سوزما قلعے کے ضلع پر پہلے حملے میں افغان نیشنل آرمی بٹالین کے 8 فوجی جاں بحق اور 9 زخمی ہو گئے, اور سنگی چرک ضلع میں مقامی پولیس چوکی پر دوسرے حملے میں 3 اہلکار ہلاک اور 8 زخمی ہوئے. انہوں نے بتایا کہ جوابی حملے میں طالبان بھی بڑی تعداد میں ہلاک ہوئے. خبریں ختم ہوئیں.
میڈیم ویو 972 کلو ہرٹز پر, یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے کرونا کے بارے میں خصوصی پروگرام کے ساتھ میں ہوں یاسمین جمیل۔ آج کے پروگرام میں ہم آپ کو معلومات پہنچائیں گے دنیا کے مختلف ملکوں میں آباد پاکستانیوں کے حالات، مسائل اور ان کے حل کے لیے وہاں موجود پاکستان کے سفارت خانوں کی کوششوں کے بارے میں۔ آج ہم بات کر رہے ہیں سعودی عرب میں پاکستان کے سفیر راجہ اعجاز سے، میڈرڈ اسپین میں پاکستان کے سفیر خیام اکبر سے، ترکی میں پاکستان کے قونصل جنرل بلال پاشا سے، اور برسلز جیو ٹی وی کی نمائندے خالد فاروقی سے، جو ہمیں یورپ میں پاکستانیوں کی صورتحال کے بارے میں معلومات پہنچائیں گے ہیں۔ ان کے بعد ہم گفتگو کریں گے لندن میں بیورو چیف چینل 5 جناب امداد حسین سے۔ تو گفتگو کا آغاز کریں گے خالد فاروقی صاحب سے، برسلز میں جیو ٹی وی کے نمائندے ہیں اور اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں۔ خالد فاروقی صاحب، سب سے پہلے ہمیں یہ بتائیے کہ یورپ میں کیا صورتحال ہے پاکستانیوں کی اس عالمگیر وبا کے دوران؟
یہاں یورپ میں صورتحال انتہائی خراب ہے، اور خاص طور پر 10 یورپی ممالک میں تو بہت زیادہ خراب ہے۔ اس کے علاوہ یورپ کے جو 46 دوسرے ممالک ہیں یورپین کاؤنسل کے، اس کی صورتحال کم و بیش جو ہے وہ خاصی خراب ہے۔ ایسٹرن یورپ کم متاثر ہے، مغربی یورپ زیادہ متاثر ہے۔ مغربی یورپ کے جو ممالک بہت زیادہ متاثر ہیں، اس میں نیدرلینڈز ہے، اسپین ہے، جرمنی ہے، فرانس ہے، لکسمبرگ ہے، اور جو جنوبی یورپ کے ممالک ہیں اسپین اور اٹلی خاص طور پر جو ہے وہ مرکز ہیں اس وبا کا اور اس تعاون کا۔ تو اسی لیکن مشرقی یورپ میں پولینڈ اور بلغاریا، چیک ریپبلک، سلواکیا ریپبلک، ایون بیلاروس، روس، یہ تمام ممالک نسبتاً مغربی یورپ سے کم متاثر ہیں۔ لیکن اس میں میں یہاں برسلز میں ہوں، تو سب سے پہلے میں آپ کو برسلز کا بتاتا ہوں، بیلجیم کا بتاتا ہوں کہ بیلجیم میں خاص طور پر 5,000 سے زیادہ اموات ہو چکی ہیں۔ یہ بہت چھوٹا سا ملک ہے، 1,10,00,000 صرف اس کی آبادی ہے، اور اس میں 5,000 سے زائد کرونا وائرس کے متاثرین کی اموات ہو چکی ہیں۔ یہاں پر 38,000 جو ہے لوگ متاثر ہوئے ہیں کرونا وائرس سے، اور 7,800 کے قریب لوگ اس وقت ہسپتال میں زیر علاج ہیں۔ لوگوں کو زیادہ تر کہا جاتا ہے کہ اگر ان کو جو ہے وہ اس طرح کے سمپٹمز نہیں ہیں کرونا وائرس کے جو ایکسپلین کیے گئے، تو وہ ہسپتال نہ آئیں۔ اسی کے ساتھ جو ہے بہت بڑی تعداد اموات جو ہے بہت بڑی تعداد میں نرسنگ سینٹرز جو ہیں جہاں پر زیادہ عمر کے لوگ رہتے ہیں، وہاں بھی جو ہے 200 سے لے کے 250 تک روزانہ اموات ہوتی ہیں۔ اور یہ جو تمام اموات ہوئی ہیں وہ زیادہ تر 65 اور 90 کے درمیان جو عمر کے لوگ ہیں جنہیں کرونا وائرس بہت شدید طریقے سے اٹیک کرتا ہے، ان کی ہیں۔ اور جو لوگ یہاں 25 سے لے کے 44 سال کی عمر کے لوگ ہیں، ان کی 100 سے بھی کم اموات ہے۔ اسی طرح جو ہے وہ فرانس میں بھی جو ہے وہ ہزاروں اموات ہو چکی ہیں، اور 1,00,000 کے قریب جو ہے متاثرین ہیں۔ جرمنی میں 1,00,000 سے زیادہ متاثرین ہیں، لیکن اموات کی تعداد جو ہے وہ بہت زیادہ نہیں ہے، بہت کم ہے۔ اسی کے ساتھ جو ہے نیدرلینڈ، جس نے لاک ڈاؤن نہیں کیا اور ایک سمارٹ لاک ڈاؤن کیا تھا، وہاں بھی جو ہے وہ خاصے متاثرین ہیں ہزاروں کی تعداد میں کرونا وائرس کے، اور 2,000 سے زیادہ اموات ہو چکی ہیں۔ اور اب تک یہاں پر یہی کوشش کی جا رہی ہے کہ لاک ڈاؤن کو برقرار رکھا جائے، لیکن معاشی صورتحال کی وجہ سے اس پر بتدریج تھوڑے سے جو سیکٹرز ہیں وہ کھولے جا رہے ہیں، اور لوگوں کو اس سے کرونا وائرس سے بچنے کے لیے مختلف تدابیر بتائی گئی ہیں، جس میں ماسک کا لینا ہر وقت، اور اسی کے ساتھ ڈسٹینس رکھنا، ہاتھ ہمیشہ دھونا، اس طرح کے جو ہے عمل درآمد کرایا جا رہا ہے ان قوانین کے اوپر، تاکہ لوگوں کو مزید اس وبا کے پھیلنے سے بچایا جا سکے۔
تو راشن وغیرہ کی ترسیل کا سلسلہ بھی کچھ ہے، جو لوگ گھروں میں بند ہیں ان کے لیے کچھ ہو رہا ہے؟
ویسے تو یہاں گھروں میں اس طریقے سے کرفیو کی صورتحال نہیں ہے، آپ کے ریڈیس میں 2 سے 3 کلومیٹر کے فاصلے پر یہاں ہمیشہ جو ہے وہ گروسری کے سٹور ہوتے ہیں، وہاں سے جا کے آپ شاپنگ کر سکتے ہیں۔ شروع شروع میں لوگوں نے سٹور کرنے کی کوشش کی تو اس کو بھی ریگولرائز کیا، गवर्नमेंट ने और स्टोर्स ने कहा कि जो खास तौर पे लोग स्टोर करने की कोशिश चीजें कर रहे थे अशियाई खुर्दनोश, उस पर उसका एक निजाम बनाया कि लोग किस कदर खरीदारी, कितनी खरीदारी कर सकते हैं, तो वो बहुत सक्सेसफुल रहा है। अब लोगों को ये इत्मीनान हो गया है कि ग्रोसरी स्टोर खुले रहेंगे और बहुत मुमकिन है कि ये कहत और इस तरह की कोई सूरत हाल यहाँ ना पड़े। तो इससे अब लोगों ने खुद भी ये एतमाद किया है हुकूमत पे और लोग अपने जरूरत के मुताबिक खरीदारी कर रहे हैं। जहां तक केयर सेंटर्स का ताल्लुक है, उसे हुकूमत और जो पैरामेडिक्स हैं वो देख रहे हैं, उनको खुराक भी पहुंचाई जाती है। इसी की तरह रेस्टोरेंट में तो बंद है, लेकिन डिलीवरी जो होम डिलीवरी की सर्विस है वो बहरहाल खुली हुई है और उसमें भी एहतियात से काम लिया जाता है कि आप टेलीफोन पर ऑर्डर कर सकते हैं अशियाए खुर्दनोश और पका हुआ खाना वगैरह, तो वो आते हैं डिलीवरी करने वाले, वो आपके घर के सामने रखकर चले जाते हैं, बेल भी नहीं बजाते। तो उस ये इंतजाम सारे हुए हैं, लेकिन लोग जाहिर है कि फिर अभी जो है वो परसों से सॉरी 14 तारीख को प्राइम मिनिस्टर सूफी विलियम जो बेल्जियम की हैं और जो अपोजिशन लीडर हैं लिदी और अपोन, उन दोनों मुश्तरका प्रेस कॉन्फ्रेंस में डू इट योर सेल्फ वाले जो स्टोर हैं हार्डवेयर वो खोल दिए, गार्डनिंग के बड़े बड़े जो स्टोर्स हैं दुकानें हैं वो खोल दिए ताकि लोग जो बाहर की और गर्मियों की गार्डनिंग करते हैं वो रेगुलर तरीके से करें और इंजॉय भी करें, अपने गार्डन में रहें, अपने घरों में रहें बस।
तो जो लोग बेरोजगार हो गए उनके लिए कुछ हुकूमत ने ऐलान किया मदद के लिए?
एक तो ये है कि जो लोग रेगुलर नौकरियों पर हैं इस वक्त और जो काम पर नहीं जा रहे उनको तो वैसे ही तनख्वाह मिल रही है, जो लोग बेरोजगार हुए हैं उनके लिए भी जो है वो 70% की सैलरी कंटिन्यू रहेगी जब तक ये लॉकडाउन है। उसके बाद नया रिव्यू किया जाएगा, जिन लोगों को खासतौर पर स्मॉल एंड मीडियम साइज की जो इंडस्ट्री है दुकानें हैं उनके कंपेंसेशन का भी ऐलान किया गया, उनको पैकेज और कुछ ना कुछ रकम की तरसील जो है वो अप्रैल की पहली तारीख से शुरू भी हो गई है, लोग कॉन्टेक्ट कर सकते हैं अपने सोशल सर्विस से। और इसी तरह वजीर आजम ने ऐलान किया है कि मुस्तकबिल में जो है उन्हें कंपेंसेट किया जाएगा। तो लोगों के लिए मगरबी माशरों में जहाँ इतनी बड़ी बड़ी, ये मुल्क बहुत छोटा सा है लेकिन इसकी जो मईशत है वो पाकिस्तान से डबल है, तो रिजर्व भी बहुत ज्यादा है, बैंकों में मौजूद है, तो इतनी ज्यादा मसाइल बहरहाल लोगों को नहीं होंगे। अलबत्त लॉन्ग टर्म में जाहिर है कि इकोनॉमी नीचे आएगी, ग्रोथ रेट 3% कम होगी, GDP का 15% जो है वो कम हो जाएगा, जिससे जो है वो 50 बिलियन US डॉलर के नुकसान का अंदेशा है।
बेहद शुक्रिया खालिद हमीद फारूकी साहब, आपने बड़ी तफसील से बहुत से मुल्कों के बारे में, यूरोपीय मुल्कों के बारे में मालूमात पहुंचाई, कोरोना वायरस के दौरान उनकी क्या सूरत हाल है, खासतौर पर ब्रसल्स में जहां से आप इस वक्त हमसे बात कर रहे हैं। आप जियो टेलीविजन के नुमाइंदे हैं और आपने वॉइस ऑफ अमेरिका वाशिंगटन के लिए इस खसूसी इंटरव्यू में बहुत सी तफसीलात फराहम की, आपका बेहद शुक्रिया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं कोरोना के बारे में खसूसी प्रोग्राम। इस प्रोग्राम में अब हम आपको लिए चलते हैं लंदन, जहां हमारे साथ मौजूद हैं ब्यूरो चीफ चैनल 5 पाकिस्तान के इमदाद हुसैन शहजाद, और उनसे हम पूछते हैं कि लंदन में इस वक्त क्या सूरत हाल है कोरोना की और कोरोना के मुतासरीन की, और ख़ास तौर पर पाकिस्तानियों का क्या हाल है इस वक्त, वो किन मसाइल से दो चार हैं या उन्हें बहुत कम मसाइल हैं। जी इमदाद हुसैन साहब।
जी बिल्कुल, आपका बहुत शुक्रिया कि आपने मुझे मौका दिया कि मैं लंदन से पाकिस्तानियों की नुमाइंदगी आपके प्रोग्राम में कर सकूं। जैसा कि आपको मालूम है कि पूरी दुनिया में इस वक्त जो वबा है ये अफरीत की तरह मुंह खोले जो है लोगों को, इंसानी जिंदगियों को निकल रही। इसी तरह लंदन में भी सूरत हाल नहायत मखदूश है। लंदन में सूरत हाल बाकी दुनिया से खासी खराब है। 15,500 के करीब जो है अमवात यहाँ हो चुकी हैं और तकरीबन 2.25 लाख के करीब लोग जो है वो इससे मुतासिर हैं। और रिकवरी की सूरत हाल बहुत कम है, खतरनाक और संजीदा सूरत हाल है। लंदन में लॉकडाउन है काफी दिनों से, 3 हफ्ते के लिए मजीद इस लॉकडाउन को बढ़ा दिया गया है। और अभी जैसा कि आपको सबको मालूम है कि ईस्टर की हॉलीडेज भी थी, लेकिन लंदन की सड़कें सुनसान हैं और यहाँ पर कोई भी जो लोगों की आमदोरफ्त है वो बिल्कुल बंद है, लोग घरों में मुकीद हैं और इस कोरोना वायरस से निजात हासिल करने की दुआएं करने। जहां तक आपका सवाल है कि पाकिस्तानियों की यहाँ सूरत हाल क्या है, तो जैसा कि आप जानती हैं कि यहाँ पाकिस्तानियों की तादाद जो है वो 20 लाख से ज्यादा है पूरे बरतानिया में। लंदन भी पाकिस्तानियों का मरकज है, मैं जहां से इस वक्त आपसे बात कर रहा हूँ ये पाकिस्तानी कम्युनिटी का एक बहुत बड़ा मरकज है, इसको हौंजलो का इलाका कहते हैं। हर वक्त यहाँ गहमा गहमी और रमजान की आमद से पेशतर यहाँ रमजान की शॉपिंग का भी एक जो शोरों होगा है वो होता था। मस्जिदें जो है वो अभी से रमजान की तैयारी करती थी और रोशनियों से भी जगमगा उठती थी, लेकिन इस मरतबा तमाम मामला जो है वो अपनी जगह जामद हैं, लोग अपने घरों में मुकीद हैं। ऐलान किया जा चुका है कि मसाजिद में किसी किस्म की नमाज या तरावी नहीं होगी, किसी किस्म के इज्तमात नहीं होंगे, लोग घरों में ही नमाज और जो रमजान के रोजे हैं उसको जो है घरों में ही अदायगी कर सकेंगे। तो ये बड़ी खतरनाक सूरत हाल है। कभी कभी जब आप किसी शॉपिंग स्टोर की तरफ या मॉल्स की तरफ जाते हैं, मॉल्स तो बेसिकली बंद हैं, लेकिन जो एसेंशियल जो चीजों के स्टोर्स हैं जैसा कि टेस्को वगैरह, वहां पाकिस्तानियों की तादाद आपको मिल जाती है जो बेचारे इस परेशानी में हैं कि आटा दाल और इस तरह की जो चीजें जिनको रमजान में रोजे रखने के लिए इस्तेमाल कर सके उनको इकट्ठा करके तो रमजान का एहतमाम किया जा सके। ये तो है मजमूई तौर पर सूरत हाल पाकिस्तानी कम्युनिटी की। लेकिन पाकिस्तानी कम्युनिटी ने यहाँ बहुत बड़ा कारनामा सर अंजाम दिया है, बहुत सारे पाकिस्तानी नौजवानों ने यहाँ उन लोगों को राशन पहुंचाने का, वल्नरेबल लोग जो है उनके घरों पर उनके दरवाजों पर, खासतौर पर NHS स्टाफ जो है जो लोगों की खिदमत कर रहा है और उसके पास इतना टाइम नहीं है कि वो शॉपिंग कर सके, उन तक पाकिस्तानी नौजवानों ने मुख्तलिफ ग्रुप्स बनाकर राशन पहुंचाने का एहतमाम कर रखा है। और कई जगहों पर पाकिस्तानी नौजवानों की टोलियां सैनिटाइजर्स और ग्लव्स जो हैं वो भी तकसीम कर रही हैं। और अभी जो रमजान आने वाला है उसमें भी पाकिस्तानी नौजवानों ने ये प्लान बना रखा है कि जो लोग ऐसे हैं जो घरों में इफ्तारी और सहरी का एहतमाम नहीं कर सकते, खासतौर पर तालिब इलम जो पाकिस्तान से पढ़ने के लिए आए हुए हैं, उन तक इफ्तारी और सहरी का बंदोबस्त करके खाना पहुंचाया जा सके। जी ये तो है सारी सूरत हाल।
ठीक, तो लेकिन आप ये कह रहे हैं कि सारे जो पाकिस्तानी हैं वो बखैर वाफियत हैं, कुछ अमवात हुई, कुछ मुतासिर हुए, कुछ ये भी आइडिया?
जी हाँ बिल्कुल, पहला जो कोरोना का मुतासिर है बर्मिंगम में वो एक पाकिस्तानी टीवी प्रेजेंटर असलम वसान थे, जिनकी बीवी और उनको दोनों को कोरोना वायरस ने इफेक्ट किया था, लेकिन उनकी वाइफ जो है वो तो अल्लाह के फजल करम से सेहत याब होकर घर आ गई। लेकिन चंद ही घंटों में असलम हसान साहब एक जो खूबसूरत टीवी प्रेजेंटर थे उनकी डेथ होगी। और इससे ही आप कह सकते हैं कि पहला कोरोना का जो शिकार है वो बरतानिया में वो पाकिस्तानी ही था। और अभी भी पाकिस्तानियों की काफी जो तशवीशनाक खबरें आ रही हैं जिनमें कई पाकिस्तानी कोरोना वायरस का शिकार हुए हैं, और यहाँ पर ऐसी भी टीमें काम कर रही हैं जो उन पाकिस्तानियों की नमाज जनाजा अदा करने और उनकी मैयत को गुस्ल देने तक के इंतजाम में बगैर किसी खौफ और खतर के अपना किरदार अदा कर रहे हैं।
बेहद शुक्रिया इमदाद हुसैन साहब, आपने बड़ी तफसील से बताया कि लंदन में इस वक्त क्या सूरत हाल है कोरोना की, और वहाँ पर जो मौजूद पाकिस्तानी हैं उनके क्या मसाइल हैं और उनको कैसे हल किया जा रहा है। बहुत शुक्रिया।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं कोरोना के बारे में खुसूसी प्रोग्राम, मैं हूं यास्मीन जमील। इस वक्त हमारे साथ मौजूद हैं स्पेन से पाकिस्तान के सफीर खयाम अकबर साहब टेलीफोन पर। हम उनसे पूछते हैं कि इस वक्त स्पेन में कोरोना की क्या सूरत हाल है और वहां पर मौजूद जो पाकिस्तानी हैं वो किन मसाइल का सामना कर रहे हैं और उन मसाइल को हल करने के लिए पाकिस्तान का सिफारतखाना क्या कुछ कर रहा है, स्पेन की हुकूमत क्या कुछ कर रही है। अस्सलाम वालेकुम खयाम अकबर साहब।
वालेकुम सलाम।
खयाम साहब बेहद शुक्रिया, आपने इतनी रात को हमारे टेलीफोन को अटेंड किया और हमसे बात कर रहे हैं। तो बताइए क्या है सूरत हाल कोरोना की स्पेन में इस वक्त और पाकिस्तानी किस हाल में हैं?
देखिए, जैसे आप जानते हैं स्पेन दुनिया के चंद ममालिक में से है जो जहां पे ये वबा बहुत बुरी शिद्दत के साथ इसको हिट किया है। इस वक्त तक अब तक तकरीबन कोई 1,90,000 1,92,000 से ज्यादा लोग अफेक्टेड हैं और 20,000 से ज्यादा अमवात हो चुकी हैं। लेकिन जो अहम चीज है कि पिछले कुछ दिनों से हम देख रहे हैं कि ग्राफ्स अब नीचे जा रहे हैं और बेहतरी की सूरत हाल नजर आ रही है। पूरा मुल्क लॉकडाउन में है लेकिन लास्ट जो इस हफ्ते के स्टार्ट पे मंडे से कुछ डिफरेंट जो सेक्टर्स थे एम्प्लॉयमेंट के उनको स्पेनिश गवर्नमेंट ने खोला जरूर है लेकिन अभी भी काफी स्ट्रिक्टली लॉकडाउन पे अमल हो रहा है। पाकिस्तान एक यहाँ पे पाकिस्तानी कम्युनिटी स्पेन में कोई 1,00,000 के लगभग है और ज्यादातर जो लोग हैं तकरीबन 70% वो बार्सिलोना और जो कतलोनिया का रीजन है बार्सिलोना जिसका खिलाफ है उसमें बेस्ड है। और अल्हम्दुलिल्लाह अगरचे हमारे कुछ पाकिस्तानी साथी मुख्तलिफ जगहों पे यहाँ मेड्रिड रीजन में भी और दूसरे जगहों पे भी उनको COVID-19 का शिकार हुए हैं उनसे मुतासर हुए हैं लेकिन अल्हम्दुलिल्लाह उनमें रिकवरी रेट भी बेहतर है। कुछ अमवात हुई है हमारे हिसाब से 3 से 4 अफराद कोविड से अनफॉर्चुनेटली हम लोग उनको लूज कर गए जिस जो लाजमी बात है बेहद ही अफसोस और रंज की बात है लेकिन अल्हम्दुलिल्लाह पाकिस्तानी कम्युनिटी आपस में भी बड़ी अच्छी तरह सॉलिडेरिटी शो कर रही है और एक दूसरे और हुकूमत के जो गाइडलाइंस है उनके भी अच्छी अमल कर रही है। हमारा काउंसलेट है प्रॉपर काउंसिल जनरल इमरान चौधरी की क्यादत में बार्सिलोना में जो के कम्युनिटी के लिए कंटिन्यूअसली हमने खोल रखा है और वहां पे हमारी टीम जो है वो मुकम्मल उनको सपोर्ट दे रही हैं और पाकिस्तानी बिजनेस कम्युनिटी और पाकिस्तानी सोशल वेलफेयर इससे रिलेटेड बंदे और पाकिस्तानी जो डिफरेंट शख्सियात हैं तंजीमात हैं वहां पे टैक्सी सेक्टर में बेशुमार पाकिस्तानी हैं ये सब लोग मदद कर रहे हैं ना सिर्फ उन लोगों की जिनको जरूरियात मुश्किल का शिकार है जिन इस वक्त बेरोजगार हो गए हैं उनके खुराक वगैरह की जरूरियात को पूरा कर रहे हैं बल्कि जैसे हमारे टैक्सी सेक्टर्स हैं हमारे टैक्सी पाकिस्तानी टैक्सी ड्राइवर्स जो शोभा तिप्त के अफराद हैं डॉक्टर्स या नर्सेज या दीगर लोग उनको फ्री ऑफ कॉस्ट उनके हॉस्पिटल्स तक या उनके उनके काम करने की जगह तक लेके जा रहे हैं जिसको बहुत यहाँ पे सराहा भी गया है। उम्मीद पूरी है कि ये सॉलिडेरिटी मुकम्मल तौर पे कायम रहेगी और अल्लाह ताला पाकिस्तानी कम्युनिटी को यहाँ पे अपने हिफ्ज़ और ईमान में रखेगा। कुछ हमारे पास यहाँ पे डेड बॉडीज का मसला है क्योंकि स्पेन से जब एकदम अचानक 20,000 अफराद के का इंतकाल का सिलसिला बना तो लाजमी बात है कुछ डिलेज देख रहे थे लेकिन हम लोग पाकिस्तान यहाँ से पाकिस्तान नॉर्मली जाया करती है डेड बॉडीज तो उनको उनके लिए कोशिश कर रहे हैं पाकिस्तानी हुकाम के साथ भी और स्पेनिश हुकाम के साथ भी और उम्मीद है कि आने वाले कुछ दिनों में हमें इसमें कोई मजबूत पेशरफ्त होगी और कुछ जो यहाँ पे डेड बॉडीज डिले हुई हैं वो वहां पहुंच पाएंगी। बाकी इसमें जो अहम एक चीज है वो ये जरूर है कि चाहे किसी भी शहर में हो पाकिस्तानी वो लोग ना सिर्फ कम्युनिटी के लोगों की मदद कर रहे हैं बाकी जो दीगर और कम्युनिटीज के अफराद हैं उन लोगों के लिए भी खुराक का बंदोबस्त कर रहे हैं और दीगर जो मदद है उन तक पहुंचा रहे हैं जो के लिए हमारे लिए बड़ी ही खुशी की बायस है। स्पेनिश गवर्नमेंट ने बहुत बरवक्त इकदाम उठाए अगरचे उसकी उनकी ऑपोजिशन की तरफ से क्रिटिसिज्म भी हुआ लेकिन इसके बावजूद हम देख रहे हैं कि 75,000 से ज्यादा लोग रिकवर भी कर गए हैं विच इज अ वेरी पॉजिटिव साइन और होपफुली स्पेनिश गवर्नमेंट के इन इकदाम की वजह से आने वाले दिनों में सूरत हाल बेहतर होगी। इकोनॉमी को बहुत बड़ा झटका लगा है स्पेनिश इकोनॉमी कुछ साल पहले रिसेशन में गई थी उससे रिकवर कर रही थी और ये इस वक्त जो सूरत हाल है उसमें इस सूरत ये है कि स्पेनिश हुकूमत ने तकरीबन 1 मिलियन के करीब जो स्मॉल बिजनेस एंटरप्राइजेस हैं उनके लिए अपना 20 बिलियन यूरोस उनमें डिस्ट्रीब्यूट किए हैं पहली की ट्रांच के तौर पे, और लेकिन स्पेनिश इकोनॉमी को काफी बड़ा धचका लगेगा, खुसूसन टूरिज्म, क्योंकि आप जानते हैं कि स्पेन दुनिया में टूरिज्म के लिहाज से दूसरा बड़ा मुल्क है। तकरीबन कोई 82 मिलियन लोग हर साल यहाँ पे आते हैं, और वो बहुत बड़ा धचका भी इनकी इकोनॉमी के सेक्टर को लगेगा।
तो कुछ ऐसे भी पाकिस्तानी होंगे जो पाकिस्तान वापस जाना चाहते होंगे, उनके लिए कोई बंदोबस्त हो रहा है?
स्ट्रैंडेड पाकिस्तानी का तो बहुत थोड़ा सा नंबर था, लेकिन बहुत सारे ऐसे पाकिस्तानी जरूर हैं जो कि इस पीरियड में पर्टिकुलरली, चूंकि रमजान भी आ रहा था और ईस्टर की छुट्टियां भी हो रही थी, तो बहुत सारी फैमिलीज कुछ पाकिस्तान चली गई होती है, कुछ यहाँ से भी उनके लोग जाने वाले थे, तो कुछ डिवाइडेड सूरत हाल है। तकरीबन हमारे जो कैलकुलेशन है उसके हिसाब से पाकिस्तान में कोई 70-80 के करीब अफराद फंसे हुए हैं, और जहां से भी कुछ लोग हैं तकरीबन इतना ही नंबर है जो पाकिस्तान जाना चाहते हैं। हमने हुकूमत से दरख्वास्त की है कि स्पेशल फ्लाइट हम यहाँ बार्सिलोना के लिए यहाँ मुहैया की जाए, क्योंकि इससे एक फायदा ये भी होगा कि वो जो मैं जैसे डेड बॉडीज की बात कर रहा था, तो वो भी वापस ले जाने में आसानी हो सकेगी। हमें उम्मीद है कि आने वाले दिनों में इस सिलसिले में एक मजबूत पेशरफ्त होगी, और लेकिन नो डाउट कि उस तरह की स्टैंडर्ड सिचुएशन नहीं है जिस तरह हम कहीं दुबई में या गल्फ के कुछ और मुल्कों में भी देखा है और नॉर्थ अमेरिका में महसूस किया है।
तो और खुसूसी पैकेज कोई पाकिस्तान की हुकूमत ने दिया इन लोगों के लिए जो यहाँ पर मौजूद है पाकिस्तानी?
अभी तक जो सूरत हाल है, जो हमारे अपने वसाइल हैं उसके हिसाब से हम कौंसल खाना बार्सिलोना भी और पाकिस्तान एम्बेसी मैड्रिड में, हम यहाँ पे भी हम लोगों को सपोर्ट कर रहे हैं जिन्होंने रिक्वायरमेंट्स कुछ हमारी यहाँ पे हुई है, अल्लाह के फजल से हम लोग ने मोटिवेट किया है पाकिस्तानी कम्युनिटी को भी, और पर्टिकुलरली राशन और खुराक के सिलसिले में, तो वो उन्होंने अपने वसाइल से भी किया है। हमने कुछ जगहों पे कुछ लोग ऐसे जो स्टूडेंट थे, कुछ एक आध फैमिली थी जो मुश्किल हालात में थे, उन लोगों के लिए मदद कर रहे हैं, लेकिन बड़ा बड़ा एफर्ट जो है वो पाकिस्तानी बिजनेस कम्युनिटीज और पाकिस्तानी शख्सियात की जानिब से आया है। हुकूमत पाकिस्तान की जानिब से हमें डेफिनेटली इस बारे में मुकम्मल तौर पे अगर कोई इस तरह की सूरत हाल बनती है जहाँ पे हमें अपने वसाइल खर्च करने पड़ेंगे, तो वो हम पॉजिटिवली ओपन हैं, वी आर रेडी फॉर दैट।
तो खासतौर पर जो तालिब इल्म हैं, उन तालीमी इदारे बंद हो चुके हैं, उनके लिए खास तवज्जो की जरूरत होगी कि उन्हें वापस पाकिस्तान भेजा जाए, या जो बेरोजगार हो गए हैं उनके लिए?
जो जो लोग बेरोजगार हैं उनको तो हम चूंकि ज्यादातर कॉन्सेंट्रेशन बार्सिलोना और उसके कैटलोनिया के रीजन में है, वहां पे कम्युनिटी की नेटवर्किंग माशाल्लाह बड़े अच्छे अंदाज में उन लोगों के लिए हम सपोर्ट कर रहे हैं। स्टूडेंट्स इतनी बड़ी तादाद स्पेन में नहीं है, लेकिन जो लोग अभी मौजूद हैं उनमें से दो चार हैं जो जाना चाहते थे, और इसलिए कि वो ईस्टर हॉलीडेज आ रही थी, तो इस वक्त जो सूरत हाल है उनसे हम लोग रابطे में हैं, और जो दूसरे शहरों में है वहां पे भी हमारी जो कम्युनिटी की तंजीमें हैं उन लोगों के साथ उनका रابطा रखा हुआ है, और हम सपोर्ट जो भी प्रोवाइड कर सकते हैं वो कर रहे हैं। अल्हम्दुलिल्लाह अभी तक सूरत हाल अल्लाह के फजल से सही चल रही है।
बहुत शुक्रिया खयाम अकबर साहब, बेहद शुक्रिया आपने हमारे प्रोग्राम के लिए।
शुक्रिया, थैंक यू वेरी मच, थैंक यू वेरी
मच। ये थे स्पेन में पाकिस्तान के सफीर खयाम अकबर, जिन्होंने बताया कि स्पेन में कोरोना की क्या सूरत हाल है, और वहां पर जो पाकिस्तानी हैं उनके क्या मसाइल हैं, और उनको हल करने के लिए क्या क्या कोशिशें ये सफीर साहब खुद कर रहे हैं, सिफारतखाना कर रहा है, और पाकिस्तान की हुकूमत ने भी जो कुछ इनको सहूलियात दी हैं उस पर भी उन्होंने रोशनी डाली। एक ब्रेक लेते हैं, और ब्रेक के बाद हम प्रोग्राम को आगे बढ़ाएंगे।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और एप स्टोर पर दस्तियाब है। خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں کورونا کے بارے میں خصوصی پروگرام, اور آج ہم آپ کو گفتگو سنوا رہے ہیں مختلف ملکوں سے, مختلف پاکستانیوں کے بارے میں جو ان کی وہاں صورتحال ہے کورونا کے دوران اور ان کے مسائل کے بارے میں. اس وقت ہمارے ساتھ موجود ہیں سعودی عرب میں پاکستان کے سفیر راجہ اعجاز ٹیلی فون پر. ان سے ہم پوچھتے ہیں کہ سعودی عرب میں جو پاکستانی ہیں ان کی اس وقت کیا صورتحال ہے, کیا حالات ہیں, کیا مسائل ہیں, ان مسائل کو حل کرنے کے لیے پاکستانی سفارت خانے نے کچھ کیا یا پاکستان کی حکومت کچھ کر رہی ہے یا سعودی حکومت نے کچھ کیا, تو ہم ان سے پوچھتے ہیں یہ سب بھی کچھ. السلام علیکم راجہ اعجاز صاحب. راجہ اعجاز صاحب کچھ بتائیے کہ سعودی عرب میں کرونا کا کیا اس وقت کیا صورتحال ہے کرونا کی, اور پاکستانیوں کے کیا حالات ہیں, ان کے کیا مسائل ہیں, اور آپ کیا کچھ کر رہے ہیں ان کے لیے.
پہلے یاسمین صاحب بہت شکریہ آپ کا, آپ نے یہ موقع فراہم کیا یہاں پہ پاکستانیوں کا حال و احوال جاننے کے لیے. سعودیہ کے اندر سب سے زیادہ پاکستانی ملک سے باہر مسلم ہیں, ایک اندازے کے حساب سے 2.4-2.5 million ہیں یہاں پہ سعودیہ کے اندر
جی.
اور ہر ملک کی طرح سعودیہ بھی افیکٹڈ ہے کورونا وائرس سے. ایک اندازے کے حساب سے تقریباً 9,000 انسان جو ہیں وہ افیکٹڈ ہو چکے ہیں اس ملک میں وتھ دس وائرس, 100 سے کم اموات ہیں. اب اس کے اندر پاکستانی کتنے افیکٹڈ ہیں وہ ایک بہت ہی ویرینگ فگر ہے, ہمارے پاس کوئی تصدیق شدہ نمبر نہیں ہے, لیکن ہمارے پاس اندازہ ہے 5-6 اموات ہیں جی, اور تقریباً 100-125 کے لگ بھگ افیکٹڈ ہیں. آپ نے پوچھا کہ یہاں پہ صورتحال کیا ہے. سعودی حکومت نے آج سے کوئی 2-3 ہفتے پہلے کرفیو کا نظام شروع کر دیا تھا. شروع میں انہوں نے آدھا دن کرفیو رکھا لیکن سختی بھی رکھی, اور اب کوئی پچھلے ہفتے ڈیڑھ سے 24 گھنٹے کا کرفیو چل رہا ہے. فوڈ اسٹورز ہیں وہ کھلے ہوئے ہیں تاکہ لوگوں کا کھانے کا مسئلہ جو ہے اس میں کوئی پرابلم نہ ہو, لیکن اس کے علاوہ کسی قسم کی کوئی کمرشل ایکٹیویٹی نہیں ہو رہی. جو چیزیں جن پہ بہت سختی سے زور چل رہا ہے وہ آف کورس آپ کے علم ہے کہ سوشل آئسولیشن ہے اور سینیٹائزیشن ہے, ہاتھ کا جو عام جو 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 تدابیر بتائی جا رہی ہیں تاکہ اس وبا سے بچا جائے اس پہ بہت زیادہ زور ہے. تو اس کے علاوہ آپ نے پوچھا کہ یہاں پہ کیا سہولیات دی گئی ہیں, تو جو بادشاہ تھا سلامت ہے انہوں نے آؤٹ آف ہز گریشسنس ہی ہیز اناؤنسڈ ایبسولوٹ فری میڈیکل اسسٹنس ٹو آل پیپل ایررسپیکٹو آف دیئر نیشنلٹیز اگر وہ سعودیہ میں موجود ہیں اور ان کو یہ وبا لگتی ہے. تو یہ بہت بڑی سہولیت ہے جی جو کنگڈم میں اور کنگڈم کی اتھارٹیز نے پرووائڈ کی ہے, اور اس کے علاوہ بھی ہیں بہت ساری مراحل جو انہوں نے دی ہے, ویزا اس میں چھوٹ دے دی ہے, اور یہاں پہ جو ریزیڈنسی پرمٹ ہے اس کے اندر ایکسٹینشن دے دی ہے, لیکن وہ زیادہ ڈیٹیلز میں جانے والی بات ہے. بٹ آل ان آل دیر از اے لاٹ آف اکوموڈیشن ہے اینڈ پیپل بائی اینڈ لارج آر بینگ لکڈ آفٹر ویل.
ٹھیک, تو اب یہ بتائیے کہ آپ کے براہ راست جو کمیونٹی متاثر ہو رہی ہے اس سے براہ راست کوئی رابطے ہیں, براہ راست ان کی مدد ہو رہی ہے, کوئی انڈائریکٹ طریقے سے ہو رہی ہے سعودی عرب میں پاکستانیوں کے لیے؟
انڈائریکٹ بھی ہے اور ڈائریکٹ بھی ہے. ڈائریکٹ سے میں پہلے آتا ہوں. ڈائریکٹ کیوں ہے کہ سعودی حکومت نے جب 24 گھنٹے کا کرفیو لگایا ہے تو ساتھ ہی ساتھ انہوں نے اس کو بھی واضح کیا کہ ہم ڈپلومیٹک مشنز کو کچھ پاسز دیں گے جس کے بیسس پہ وہ 24 گھنٹے فری موومنٹ کر سکتے ہیں ان دیئر ایریاز آف جورسڈکشن. اب آبویسلی اب میں اس وقت ریاض کیپٹل سٹی میں ہوں, تو میرے لیے یہ سٹی سے باہر جانا یا سفارت سے کسی عملے کو باہر لے کے جانا یا باہر جانا وہ مشکل ہوگا, لیکن ود ان ریزنیبل ایریا ڈسٹینس یا پیرامیٹر کے لیے اس میں ہم آپریٹ کر سکتے ہیں. اب یہ میں کیوں بات کر رہا ہوں کہ اگر ہمیں کسی قسم کی کوئی اطلاع آتی ہے سوشل میڈیا کے تھرو, ٹیلی فون کے تھرو, اگر ہمیں کوئی اطلاع آتی ہے پاکستانی کی طرف سے کہ جی وہ کسی نہ کسی ڈسپیٹ کے اندر ہے, کچھ نہ کوئی کوئی نہ کوئی پرابلم ہے, اور عموماً جو ایکچوئل پرابلم تھوڑا بہت آتا ہے ان کو وہ کھانے پینے کا آتے ہیں, تو اس صورت میں ہم دا گورنمنٹ آف پاکستان اگین ہیز بین گریشس, انہوں نے ہمیں بڑا بڑا گریشسلی بتایا ہے اور ہے کہ پاکستانیوں تک پہنچیں اور ان کو کھانے پینے کی اشیاء دیں. تو وہ جیسے جیسے ہمیں کوئی اطلاع ملتی ہے ویسے ویسے ہم جا کے ان کے ڈور اسٹیپ پہ فوڈ پیکٹس ڈلیور کر دیتے ہیں, اس کا انتظام ہمارے پاس ہے. کبھی کبھی ایسے ہوتا ہے کہ ہم ایک ریکویسٹ کو اسی دن پورا نہ کر سکیں, لیکن ہم پھر بڑا کانشیس ہیں اس بات سے, اس کھانے کی بات ہے, تو ہم ان کو بتا دیتے ہیں کہ اگلے دن ہم آئیں گے آپ کے پاس ان کی جو برات ان کو دے کے, اینڈ وی ریکویسٹ دیم کہ آپ کچھ نہ کچھ کر کے ان کو مطلب تھوڑا سا پلیز کرنا, کسی اور کے ساتھ کانٹیکٹ کرا دیتے ہیں تاکہ وہ کھانے پینے کا مزہ ان کا حل ہو جائے.
تو آپ یہ سمجھتے ہیں کہ اس وقت جتنے بھی پاکستانی سعودی عرب میں ہیں وہ سب اس وقت کرونا سے زیادہ تر محفوظ ہیں اور ان کو خوراک کا اور راشن کا کوئی مسئلہ نہیں ہے, اور لیکن کیا ان کی پاکستان واپسی کا بھی کوئی ارینجمنٹ ہو رہا ہے جو لوگ واپس جانا چاہیں پاکستان؟
لیکن میں آپ کی پہلی والی بات پہ آؤں گا یاسین صاحب.
جی جی.
پہلی بات تو یہ کہ یہ کہہ دینا کہ جی سب کو کسی قسم کی کوئی تکلیف نہیں ہے, یہ ٹھیک بات نہیں ہوگی. میں بطور سفیر بڑا کلیئرلی بتانا چاہتا ہوں جی کہ ہماری حسل بتاؤ کوشش ہے, میری اور ہماری کاؤنسلر سے چاہتا ہے کہ ہم ہر پاکستانی کو سکھ اور ہر پاکستانی تک پہنچ پائیں, لیکن پاسبلٹی شاید یہ نہ ہو, کوشش ہماری پوری ہے. تو اللہ کرے آپ کی بات صحیح ہو کہ کسی بھی پاکستانی کو اس طرح کی تکلیف نہ ہو کہ اس کو کھانا نہ مل رہا ہو اور اس کو طبی امداد کی ضرورت ہو اور وہ اس کو نہ مل رہی ہو, اللہ کرے سب کچھ اس لیے صحیح ہو. ایک بات. دوسری چیز جو پاکستان جانے والی بات ہے, یہ یاسمین صاحب اٹس اے ویری بگ کینوس فار اس, ویری ویری بگ کینوس, بیکاز ہمارے پاس آئی وڈ سے کہ تین چار کیٹیگریز آف پیپل ہیں یہاں پہ کنگڈم کے اندر. پہلی کیٹیگری ہے جی جو وزٹرز ہیں یعنی کہ عمرہ زائرین. آپ ایک بات دماغ میں رکھیے گا کہ یہ ایسا ملک ہے جہاں پاکستان سے اوسطاً ایک مہینے میں اینی ون منتھ 1.5 لاکھ پاکستانی آتے ہیں, اور وہ عمرے کے لیے آتے ہیں, وزٹرز آتے ہیں, بزنس مین ہوتے ہیں, زیادہ تر عمرے کے لیے ہوتے ہیں, اور اب ہر سیزن آتے ہیں تو یہی 2.5 لاکھ ہو جاتے ہیں. تو تقریباً 15 سے 16 لاکھ پاکستانی ہر سال سعودیہ آ کے واپس جاتے ہیں, کچھ رہ بھی جاتے ہیں جو الیگل ہو جاتے ہیں, اتنا ویسے آپ کو بتا رہا ہوں. تو جب یہ کورونا کا جو سارا سلسلہ شروع ہوا آج سے کوئی مہینہ ڈیڑھ پہلے اور اس نے مومنٹم پکڑنا شروع کیا, تو اس وقت ہمارے پاس کم از کم 50-60 ہزار پاکستانی ایسے تھے جو عمرہ کے لیے آئے ہوئے تھے اور انہوں نے واپس پاکستان جانا تھا. ہمارے لیے وہ بہت بڑی چیلنجنگ ٹاسک تھی کہ یار ہم نے ان کو نکالنا ہے واپس پاکستان پہنچانا, بیکاز یہ بہت بڑا نمبر ہے. تو آئی ایم ویری ہیپی ٹو ٹیل یو کہ بٹوین 1st and 15th of March ہم تقریباً ہم نے اللہ اللہ کر کے جی تقریباً کوئی 30-1 ہزار عمرہ زائرین واپس پہنچائے, اور پھر 15 سے لے کے 20 کے درمیان ہم نے پھر کوئی 5-6 ہزار مزید پہنچائے. تو آل ان آل اباؤٹ بٹوین 30,000 and 40,000 ہم واپس پاکستان پہنچانے میں کامیاب ہوئے. آج کے دن صبح ہم نے دوسری فلائٹ بھیجی ہے جس کے اندر 250 کے قریب آپ یوں سمجھ لیں آخری کھیپ ہے جو ہم نے پاکستان منتقل کی ہے عمرہ زائرین. تو یہ سب سے پریسنگ ایلیمنٹ تھا, کیٹیگری تھی جس کو ہم نے سیٹل کرنا تھا. اس کے بعد جو ہمارے پاس کیٹیگری آتی ہے یاسمین صاحبہ وہ وزٹرز, یہ وہ لوگ ہیں جو پاکستان سے کسی نہ کسی غرض سے یہاں سعودیہ آئے ٹیمپریری وزٹ کے لیے, کوئی بزنس کے لیے آیا, کوئی اپنے رشتے دار سے ملنے آیا, اور جب فلائٹ ڈسکنٹینیو ہوئی تو وہ یہیں کا ہو کے رہ گیا, وہ واپس نہیں جا پایا. تو ان کے لیے ہم نے پھر انتظام کرنا پڑا ہمیں کہ کسی طریقے سے ان کو اپیل کیا جائے, رکھا جائے, اور اگر کوئی پرابلم ہے ان کو دیکھا جائے, ان کے ساتھ ایک ڈیٹا رکھا جائے کہ جی کتنے ایسے پاکستانی ہیں. اینڈ ایز وی اسپیک ہم لوگ اپڈیٹ کرتے ہیں سچویشن پیچھے پاکستان میں, اور ان سے ریکویسٹ ہم نے کی ہوئی ہے کہ جی ہمیں فلائٹ دی جائیں تاکہ ان پاکستانیوں کو جو یہاں وزٹرز ہیں ان کو ہم واپس منتقل کر سکیں. مجھے پوری امید ہے ان شاء اللہ ان کمنگ ڈیز, بیکاز اس ریجن کو آہستہ آہستہ ہمیں فلائٹ شیڈول میں ڈالا جا رہا ہے, تو ان شاء اللہ اللہ نے خیر دیا تو یہاں پہ بھی فلائٹ آنی شروع ہو جائیں گی. وی شوڈ بی ایبل ٹو سینڈ بیک پیپل فرام سعودی آلسو, بٹ سو فار سو گڈ الحمد للہ. تھینک یو.
بہت شکریہ, بہت شکریہ راجا اجاز صاحب, آپ نے میری تفصیل سے بتایا کہ آپ جو کچھ کر رہے ہیں. کیا پاکستانی حکومت نے کوئی خصوصی پیکیج دیا آپ کو کہ یہ استعمال کریں پاکستانیوں کے لیے سعودی عرب میں؟
خصوصی پیکج آپ کا کہہ بھی سکتی ہیں یاسمین صاحبہ, اور سرکاری ایلیمنٹ سے دیکھا جائے تو وہ بھی کر سکتے ہیں. ہر سفارت میں جو سفیر ہوتے ہیں ان کے پاس سرکاری لمٹس ہوتی ہیں, اور سرکار نے بڑا گریشسلی ہمیں اس لمٹ کے اوپر جانے کا ایک پرمیشن دی ہے کہ ہم آؤٹ آف دا وے ہو کے پاکستانیوں کی مدد کر سکیں. اینڈ آئی کین آلسو ٹیل یو دس کہ اگر ہمیں مزید ضرورت ہوگی تو وہ بھی ہمیں اس کی اجازت میں مل جائے گی. تو الحمد للہ وی آر ٹرائنگ ٹو میٹ آر اینڈ, اور ہمیں پوری امید ہے کہ ہم سچویشن کو انڈر کنٹرول رکھیں گے. بٹ ایٹ دا سیم ٹائم ایشوز آ بھی سکتے ہیں, اور اگر آئیں گے تو وی ول ناٹ شائے اوے. جسمین صاحبہ, وی ول گیٹ اپ ٹو دیم اینڈ انشاء اللہ وی ول پرووائڈ آنسرز ٹو آل ایگونیز دیٹ گاٹ ٹو بی ڈسکسڈ.
اچھا, وہ جو جو پاکستانی وہاں موجود ہیں, وہ میرا سوال ابھی بھی تھوڑا سا وہی ہے, کیا وہ آپ سے براہ راست رابطے کے لیے ان کو کوئی نمبر, کوئی ویب سائٹ اویلیبل ہے؟
لیکن اس میں ایسے ہوتا ہے یاسمین صاحبہ کہ ہم نے گوگل فارمز جنریٹ کی, جو ہماری ویب سائٹ ہے, ہمارا فیس بک اکاؤنٹ ہے, ہم نے اس پہ گوگل فارمز دیے ہیں. گوگل فارمز کیوں دیے ہیں کہ کوئی پاکستانی جو وزٹ کر رہا ہے وہ اس فارم کو اس کیٹیگری کے اندر فل کر دے, اور اس میں یہ بیسک کوشچن ہیں ان کے بارے میں, مثال کے طور پہ نام, پاسپورٹ نمبر, اور کب تشریف لائے, ویزا ویلڈ ہے, ایکسپائرڈ ہے, اور کب انہوں نے جانا ہے واپس, یا کس سٹی میں جانا ہے واپس, اور ان کا لوکل سیل نمبر, تاکہ ہم کمیونیکیٹ کر سکیں. تو جیسے جیسے وہ فارمز بھر کے واپس آتی ہیں, ویسے ویسے ہمارا ڈیٹا جو ہے وہ بلو ہوتا رہتا ہے. ہم شروع ہوئے تھے کچھ 100 میں, اور اب آئی تھنک یا نا دوستو پر 2500 یہاں پہ ہم پہنچے ہوئے ہیں. یہ وہ ہیں جو وزٹرز ہیں, تو ہمارے پاس ہر وزٹر جو اس فارم کو بھرتا ہے, زبانی بات ہم نہیں سن رہے, ہم باقاعدہ رائٹنگ لے رہے ہیں, جو اس فارم کو بھرتا ہے ہمارا ڈیٹا اس حساب سے فل ان ہوتا ہے, اور ہمارے پاس وہ مثبت انفارمیشن ہو رہی ہے جس کے بیس پہ ہم اس کو ریچ کر سکتے ہیں.
ٹھیک, اور جب ریچ کرتے ہیں تو ان کے جو بھی مسائل ہوتے ہیں وہ آپ ان کو حل کرتے ہیں, اور اسی طرح جن کو راشن پہنچتا ہے وہ بھی آپ سے رابطہ کرتے ہیں, پھر آپ ان تک راشن پہنچاتے ہیں.
ایسا ہی ہے یاسمین صاحبہ, اس کی وجہ یہ ہے, میں آپ کو بڑا کلیئرلی بتا دوں, اس کی وجہ یہ ہے کہ اگر ہم ویسے لے کے جائیں گے تو دین آئی گیس ہم اپنے ریسورسز کو اسٹریچ کریں. ہم کوشش یہ کرتے ہیں کہ ایک کلسٹر ہو, اور ایک ہی قسم کا پرابلم ہے, ہم ایک قوم جائیں اور وہاں پہ ہم ان کو دیتے ہیں اور وہ لے جاتے ہیں. لیکن ایک ڈبے سے جو ہم نے جو اکنامکلی ایک چیز ایک پیکج بنایا ہے, تو میرے حساب سے جس میں بیسک اشیاء ہوتی ہیں جی, ہمارا جو ٹپکل کوزین ہے اس کے سامنے رکھے ہوئے, تو 10 سے 15 دن کا, 15 سے 20 دن کا وہ کھانا جو وہ چل سکتا ہے.
کتنے لوگوں کے لیے؟
ویسے تو ایک شخص کے لیے ہم نے سامنے رکھ کے یہ بنایا ہے, تو اگر 2-3 کھاتے ہیں ڈیپینڈنگ آف کورس, آئی تھنک اٹس گڈ انف فور 10-12 ڈیز.
بہت شکریہ راجہ اجاز صاحب, بہت شکریہ. یہ تھے سعودی عرب میں پاکستان کے سفیر راجہ اجاز. آپ سن رہے ہیں وائس آف امریکہ واشنگٹن سے کرونا کے بارے میں ایک خصوصی پروگرام. ایک بریک لیتے ہیں, اور بریک کے بعد ہم گفتگو کا سلسلہ آگے بڑھائیں گے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں کرونا کے بارے میں ہمارا خصوصی پروگرام. آج کے پروگرام میں ہم آپ کو دنیا کے مختلف ملکوں میں موجود پاکستانیوں کی صورتحال کے بارے میں معلومات پہنچا رہے ہیں, اور ان مسائل پر بات کر رہے ہیں جو اس وقت انہیں ان ملکوں میں رہنے کے دوران درپیش ہیں. اس وقت ہمارے ساتھ موجود ہیں ترکی میں پاکستان کے قونصل جنرل جناب بلال پاشا, جو استنبول سے اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں. السلام علیکم بلال پاشا صاحب.
السلام علیکم یاسمین صاحبہ, اور سب سے پہلے میں آپ کا بے حد مشکور ہوں وائس آف امریکہ کا بھی کہ آپ نے ہم سے رابطہ کیا یہاں کے حالات کی آگاہی جاننے کے لیے.
تو کچھ بتائیے کیا حالات ہیں, اور آپ ان حالات کو کس طرح سے ہینڈل کر رہے ہیں, خاص طور پر پاکستانی کمیونٹی کے لیے.
बिल्कुल ये तुर्की भी उन्हीं अनफॉर्चुनेटली उन्हीं ममालिक में अब शामिल है जो जहां पर कोरोना वायरस का जो अटैक है वो बड़े अनफॉर्चुनेटली बड़े जोर शोर से इसका है जारी है। और आज की जो फिगर अभी मेरे पास जो एक घंटा पहले रिलीज हुई है, तो अब इस वक्त टर्की में जो कंफर्म कोरोना केसेस हैं वो तकरीबन 82,329 है। ये फिर अब तुर्की दुनिया में अब छठे नंबर पे आ गया है इन टर्म्स ऑफ कोरोना वायरस केसेस। बट द गुड थिंग इज कि यहाँ जो मोर्टेलिटी रेट है जो डेथ का है वो काफी कम है, अभी तक सिर्फ 1890 के करीब जो है डेथ्स वो रिपोर्ट हुई है, और जो रिकवरी रेट है वो बेहतर है और तकरीबन 9 से 10 हजार के करीब जो कोरोना पेशेंट्स थे वो रिकवर हो चुके हैं। अच्छा, अब इस बैकग्राउंड में टर्की ने यहाँ पर एक वॉलंटरी लॉकडाउन का सिलसिला शुरू किया है और वीकेंड्स पे इन्होंने कर्फ्यू ना, हमारी अब तक की इतलात के मुताबिक फिलहाल किसी भी पाकिस्तानी को जो यहाँ पर रह रहे हैं, चाहे वो वीजे पे आए हैं, शॉर्ट वीजे पे आए हैं, या मुस्तकिल यहाँ के रहायशी हैं या स्टूडेंट्स हैं, फिलहाल अभी किसी भी पाकिस्तानी में ये कोरोना वायरस की डिटेक्शन की इतला नहीं मिली। लेकिन चूंकि हालात अभी आगे यहाँ पर दिन ब दिन कोरोना वायरस के केसेस बढ़ रहे हैं, तो हमने तमाम अपनी कम्युनिटी को थ्रू सोशल मीडिया भी, थ्रू आर हेल्पलाइंस भी, उनसे यही कहा है कि जो टर्किश गवर्नमेंट की गाइडलाइंस हैं रिगार्डिंग कोरोना वायरस, अपने आप को महफूज रखने के लिए उस पर भरपूर अमल करें। जो पाकिस्तानी कम्युनिटी की यहाँ पर तादाद है वो तकरीबन फैमिलीज को मिला के वो 6 से 8 हजार के करीब है। ये वो तादाद है जो यहाँ पर या तो यहाँ पर रिहायशी हैं और या फिर यहाँ पर तालीम की गर्ज से मुकीम है। हमारे पास अब तक जो दरख्वास्त आई है वो तकरीबन टू बी प्रिसाइज 768 हमारे पास अब तक लोगों ने रजिस्टर करवाया है वापस पाकिस्तान जाने के लिए, और इन 768 में जो सबसे बड़ी तादाद है वो हमारे स्टूडेंट्स की है, वो तकरीबन 607 के करीब स्टूडेंट्स हैं जो पाकिस्तान वापस जाना चाहते हैं। और उसकी बड़ी एक अंडरस्टैंडेबल वजह भी है कि टर्की में तमाम जो यूनिवर्सिटीज हैं, कॉलेजेस हैं, वो 26 जून तक बंद कर दिए गए हैं और ऑनलाइन एजुकेशन का सिलसिला स्टार्ट हो गया है। जुलाई ऑनवर्ड से लेकर 15 सितंबर तक यहाँ वैसे ही वेकेशन होती हैं, तो इसका मतलब ये है कि अगर हालात इंशाल्लाह ठीक होते हैं तो 16 सितंबर को क्लासेस खुलेंगी। इन हालात में और जो यहाँ वायरस के केसेस रिपोर्ट हो रहे हैं, इसको मद्देनजर रखते हुए डेफिनेटली हमारी स्टूडेंट्स कम्युनिटी जो स्टूडेंट्स हैं वो उनकी खासी बड़ी तादाद वापस पाकिस्तान जाना चाह रही है, जो कि बड़ी अंडरस्टैंडेबल सी बात है। इसके अलावा तकरीबन 250 के करीब वो पाकिस्तानी हैं जो जिनके वीजा एक्सपायर हो गए हैं, लेकिन चूंकि कमर्शियल फ्लाइट्स ऑपरेट नहीं कर रही, ना सिर्फ पाकिस्तान ने बल्कि टर्की ने भी, टर्किश एयर ने भी 20 मई तक किसी भी किस्म की इंटरनेशनल और डोमेस्टिक फ्लाइट वो नहीं कर रहे, उसको ऑपरेट नहीं कर रहे। तो इन हालात में इनके पास वापस जाने का जो है वो एक ही रास्ता है कि PIA की स्पेशल फ्लाइट्स के थ्रू ये लोग वापस जाएंगे, या हम टर्किश एयर से भी रिक्वेस्ट कर रहे हैं कि वो भी कुछ महदूद तादाद में स्पेशल फ्लाइट्स पाकिस्तान के लिए अरेंज करें।
तो क्या उम्मीद नजर आ रही है कि कब तक कि ये आपकी जो दरखास्त है इस पर गौर हो जाएगा और इस पर अमल भी हो जाएगा?
मैं आज, जैसे आपने अगर सुना हो तो हमारे जो नेशनल सिक्योरिटी एडवाइजर हैं डॉक्टर मुईज़ यूसुफ साहब, उन्होंने भी यही फरमाया कि जो PIA का एक फ्लाइट ऑपरेशन प्लान है वो तरतीब दिया जा चुका है, जो अगले हफ्ते का है उससे अगले हफ्ते का भी वो तरतीब दे रहे हैं। ये जो आने वाला हफ्ता है इसमें फिलहाल टर्की शामिल नहीं है, इसमें UAE, मलेशिया, UK, सऊदी अरेबिया, इन ये कुछ ममालिक शामिल हैं। जो उससे आगे आने वाला हफ्ता होगा यानी कि आज से 8 दिन के बाद, इंशाल्लाह उसमें इस बात के इंतहाई कवी इम्कान है कि टर्की यानी कि इस्तंबुल को भी PIA की जो स्पेशल फ्लाइट्स हैं उसमें शामिल कर लिया जाएगा, और ये जो हमारे तकरीबन 750 के करीब पाकिस्तानी हैं ये 2 से 3 फ्लाइट्स में इंशाल्लाह वापस पाकिस्तान जा सकेंगे। अगले 8 से 10 दिन बड़े इंपॉर्टेंट हैं। मैं बल्कि दाद दूंगा हमारे इन पाकिस्तानी अपने भाइयों को, बहनों को, फैमिलीज को जो यहाँ पर हैं, कि जैसे उन्होंने हालात का मुकाबला 21 मार्च से जब से ये परवाजों के ऊपर पाबंदी लगी पाकिस्तान ने किया है और अब तक करते आ रहे हैं, और जिस इस्तकामत से वो इसको बर्दाश्त कर रहे हैं, इट्स हैट्स ऑफ टू देम। और कॉन्सुलेट और एम्बेसी, हमारी कोशिश तो यही है भरपूर के हम उनको, चाहे वो फूड का अगर कोई इशू है, मेडिसन का खासतौर पर कोई इशू, क्योंकि मेडिसन काफी लोगों की एक्सपायर जो है वो खत्म हो चुकी है, जो पाकिस्तान से आए थे उनके पास प्रिस्क्रिप्शन भी पाकिस्तान के हैं, تو اس پہ ہم خاص طور پہ توجہ دے رہے ہیں کہ ہم ان کو میڈیسن ارینج کر کے دیں. اور تیسرا کیس ٹو کیس بیسس کے اوپر ہم ان کے شیلٹر کا بھی یعنی کہ اکوموڈیشن کا بھی ارینج کر رہے ہیں. یہ ظاہری بات ہے یہ تمام 800-900 لوگوں کے لیے شاید یہ ہمارے لیے پوسیبل نہ ہو, تو ہماری کوشش یہی ہے کہ ہم جس حد تک ہمارے اپنے وسائل بہت ہیومن اور فائنینشیل ریسورسز کے اندر رہتے ہوئے جس حد تک ہم ان کو نیکسٹ جیسے ہم پہلے بھی کرتے آ رہے ہیں اور آنے والے 8-10 دن میں بھی جب تک انشاءاللہ یہ فلائٹس کا سلسلہ اسٹارٹ نہیں ہوتا ہم ان کی مدد کرتے رہیں گے. 100% کوریج کا نہ میں دعویٰ کر سکتا ہوں نہ ہماری ایمبیسی دعویٰ کر سکتی ہے. کوشش ہماری یہی ہے کہ ہم جس حد تک ان کو ہم جو ہمارے اسٹینڈرڈ پاکستانی ہم کور کر سکتے ہیں وہ کریں. اس سلسلے میں ہم نے جو 24/7 ہیلپ لائن ہے وہ بھی دی ہوئی ہے. میں نے اپنا ذاتی نمبر جس پہ بھی آپ بلکہ کال بھی کر رہی ہیں یہ بھی اویلیبل ہے. آئی ایم آلویز اویلیبل آن میسیجز, واٹس ایپ کالز, واٹس ایپ میسیجز. جس حد تک ہماری کوشش ہوتی ہے وہ ہم اس کو کر رہے ہیں. لیکن جیسے میں نے کہا کہ یہ ایسی آفت ہے جس کا ہمیں بالکل ہمیں کیا کسی کو بھی اس کا اندازہ نہیں تھا. اور اس آفت کے ساتھ جو اس کے مسئلے ہیں مثلاً چاہے وہ سوشل ڈسٹینسنگ ہے اور یہ لاک ڈاؤن والا سلسلہ ہے, یہ ہماری مشکلات مزید بڑھاتا ہے ہماری آؤٹ ریچ کو, ہماری پہنچ کو ٹورڈز دی کمیونٹی اینڈ لائک وائز فرام کمیونٹی ٹو دی کونسلیٹ. تو اس سلسلے میں جو آن لائن ہم جو مدد کر سکتے ہیں وہ کر رہے ہیں, لیکن اب میرے خیال میں وہ اسٹیج آئی ہوئی ہے کہ جب ان کو فزیکلی چیزوں کی ضرورت ہے, چاہے وہ فوڈ ہے, راشن ہے, میڈیسنز ہیں, یا ایون کچھ اور روزمرہ کی اشیاء کی ضروریات ہیں, جیسے فار ایگزامپل فیملیز ہیں تو کچھ بچوں کے ڈائپرز نہیں ہیں یا اس طرح کی اور بہت ساری ایشوز ہیں جو کہ اب ہم دیکھ رہے ہیں. ہماری کوشش تو پوری ہے کہ جس حد تک ہو سکے ہم اس میں ہم کنٹریبیوٹ کریں. مخیر حضرات سے بھی ہم نے ریکویسٹ کی ہے, یہاں پر ٹرکش گورنمنٹ بھی ہمیں اس میں کافی مدد کر رہی ہے. لیکن جیسے آپ کو پتہ ہی ہے استنبول 2.25 کروڑ کی آبادی کا شہر ہے, دنیا کا چھٹا پانچواں چھٹا یہ بڑا شہر ہے. تو اس میں کوشش ہماری پوری ہے کہ ہم ہر ایک کو جو ہے ان کی تحریر پہ ہی یہ کوشش کر رہے ہیں کہ سہولیات دیں, لیکن شاید 100% یہ ممکن نہ ہو سکے.
بلال پاشا صاحب, ترکی میں ان پاکستانیوں کی بھی ایک بڑی تعداد موجود ہے جو غیر قانونی طور پر وہاں موجود ہیں, تو اس وقت ان کے لیے خاص طور پر آپ کچھ کر رہے ہیں کیونکہ ان کو تو نہ حکومت کچھ دے رہی ہے نہ وہ خود گھر سے باہر نکل سکتے ہیں کہ وہ غیر قانونی طور پر ہیں, تو وہ تو بہت ہی مشکل میں ہوں گے اس وقت.
انفارچونیٹلی اس وقت ترکی میں ایک محتاط اندازے کے مطابق 50,000 سے زیادہ پاکستانی غیر قانونی تارکین وطن موجود ہیں, اور یہ وہ سیگمنٹ ہے جو ان حالات میں اس وقت جس کو سب سے زیادہ ہٹ لگی ہے, تو وہ یہی سیگمنٹ ہے. کیونکہ یہ وہ سیگمنٹ ہے جو کہ دہاڑی دار ہے, جو کہ ڈیلی ویجز پہ ڈفرینٹ فیکٹریز میں ڈفرینٹ جگہوں پہ کام کر کے محنت مزدوری کر کے کچھ روزی روٹی کماتا تھا. یہ چونکہ 3 سے 4 ہفتے سے ہمیں یہاں پر والنٹری لاک ڈاؤن کا سلسلہ اسٹارٹ ہوا ہوا ہے, کاروبار تقریباً بند ہیں, تو فیکٹریاں بھی آلموسٹ ہاف سے زیادہ جو ہے وہ بند ہیں. تو یہ وہ سیگمنٹ ہے جو بالکل اس وقت ہینڈ ٹو ماؤتھ ہوا ہوا ہے, نہ ان کے پاس جہاں یہ رہ رہے ہیں کرائے کے پیسے ہیں, نہ ان کے پاس کوئی کھانے کا سلسلہ ہے. تو ہماری اس وقت اولین ترجیح بھی جو ہے فوڈ راشن کے خاص طور پہ پوائنٹ آف ویو سے وہ انہی کی طرف ہے کہ بے شک یہاں پر غیر قانونی تارکین ہوئے وطن تو ہیں لیکن ہیں تو انسان, تو اور ہمیں جب تک ان کا کوئی مسئلہ حل نہیں ہوتا یا جب تک یہ پاکستان واپس ڈیپورٹ نہیں ہوتے ہمیں ان کی ہر لحاظ سے مدد کرنی ہے, اور اس میں ہماری کوشش بھی بھرپور ہے. ہم نے اپنے مخیر حضرات سے بھی کہا ہوا ہے کہ ان کی مدد کرے, اور اگر آپ کونسلیٹ کا ہم سے پوچھیں تو تقریباً اس میں آدھی سے زیادہ جو ہماری راشن باکسز ہیں یا جو ہیلپ ہے وہ انہیں کی طرف ڈائیورٹ ہوئی ہوئی ہے, اور جو باقی کچھ جو ہے وہ ان پاکستانیز کے لیے ہے جو افورڈ نہیں کر سکتے اور جو یہاں پر آئے تو شاید 2 ہفتے کے لیے تھے لیکن اب ان کو آئے ہوئے مہینے سے اوپر ہو گیا, تو یہ ان کے لیے بھی یہ ہے مدد ہے. لیکن 10,000 ایک بہت بڑا نمبر ہے, اور یہ ہمارے لیے فزیکلی شاید بلکہ تقریباً ناممکن ہے کہ ہم اس کو کوئی کیٹر فور کر سکیں.
تو بلال پاشا صاحب, پاکستانی حکومت کیا خصوصی طور پر آپ ان سے ریکویسٹ نہیں کر سکتے کہ آپ کے پاس کیونکہ زیادہ ضرورت ہے تو کچھ آپ کی مزید مدد کریں مالی طور پر یا کسی بھی طریقے سے؟
یہ ہم نے ریکویسٹ آلریڈی کی ہوئی ہے, اور ہمیں اس ہفتے کچھ فنڈز بھی ٹرانسفر ہوئے ہیں گورنمنٹ آف پاکستان کی طرف سے, اور ہم اب یہ اس میں اب چونکہ کچھ کنٹینٹس ایسے ہیں کہ جیسے یہ جو راشن باکسز ہیں یہ ارینج ہم کر رہے ہیں تقریباً آپ یہ سمجھ لیں کہ ہم ڈیلی 50 سے 100 کے قریب ڈسٹریبیوٹ کر رہے ہیں. اس سے زیادہ ہماری نہ لاجسٹیکل نہ ہیومن ریسورس ہمارا اجازت دے رہا ہے, اور جو ترکی کے جو استنبول کے حالات ہیں وہ بھی ہمیں پرمٹ نہیں کر رہے کہ ہم اس طرح سے فریلی جا کے یہ ڈسٹریبیوٹ کر سکیں. ہم نے اب اس کو حال یہی نکالا ہے کہ ہم نے کلسٹرز آئیڈینٹیفائی کیے ہیں استنبول شہر کے اندر, ہم نے تقریباً 5 ڈفرنٹ کلسٹرز آئیڈینٹیفائی کیے ہیں جہاں پر ہمیں یہ ہے کہ ہم وہاں پر ان کلسٹرز پہ یہ راشن لے کے پہنچائیں گے تاکہ ان کلسٹر سے پھر آگے ڈسٹریبیوشن آسانی ہوگی. وہاں پر ہم یہ ذمہ داری مقامی حضرات کو, اگر کوئی پاکستانی ہے ان کو دیں گے, یا جو ہمارے کچھ ترکش بہن بھائی ہیں جو اس کام میں ہماری مدد کر رہے ہیں ہم ان کو بھی دیں گے, تو وہ اس میں ہیلپ کر رہے ہیں. لیکن جیسے میں نے بتایا کہ یہ اس طرح کی چیز ہے کہ جس میں گورنمنٹ بھی اپنے بھرپور وسائل بھی استعمال کر کے, تو شاید اس پہ ابھی امیڈیٹ ہمارے کی نیڈس کو شاید وہ پورا نہ کر سک رہے ہوں. لیکن یہ میں آپ کو یقین دلاتا ہوں کہ جنہوں نے ہم سے رابطہ کیا ہے, چاہے وہ فون کے تھرو, ایس ایم ایس, سوشل میڈیا کے تھرو, ان سب کو ہم نے راشن پہنچایا بھی ہے. وہ لوگ خود کونسلیٹ آ کے لے کر بھی گئے ہیں, اور جو نہیں آ سک رہے یا کسی اور مجبوری کے باعث وہ آنا نہیں چاہتے سامنے, تو ہم کوشش کر رہے ہیں کہ ان تک بھی ہم پہنچیں.
بہت شکریہ, بہت شکریہ آپ کا ملال پاشا صاحب. خدا کرے کہ آپ ان تمام کوششوں میں مزید کامیاب ہوں. لیکن یہ تو بات آپ نے بالکل درست کہی کہ کیسے ممکن ہوگا, کیسے ہر آدمی اگر کوئی بھوک سے مر گیا تو کرونا کیا کرے گا پھر.
بالکل, اور یہی وہ وری ہے جس پہ میرے خیال میں دنیا کی ہر گورنمنٹ اب پریشان ہے, کیونکہ یہ حالات, یہ تو ہم نے پاکستانی کمیونٹی کے بتایا ہے, یہاں ٹرکش جو لوگ ہیں ڈیفینیٹلی وہ بھی سارے امیر تو نہیں ہیں, تو یہ حالات یہاں پر بھی کافی سارے لے آفس ہوئے ہیں, تو اس میں یہ بحث یہاں پر بھی شد و مد سے چھڑی ہوئی ہے, اور شاید یہی وجہ ہے کہ یہاں پر ابھی تک وارنٹری لاک ڈاؤن آئے, کمپلیٹ لاک ڈاؤن جس طرح اٹلی اور اسپین یا فرانس میں آبزرو ہو رہا ہے وہ ویسے یہاں پر نہیں ہے. اس کی سب سے بڑی وجہ ہی جو ہے وہ یہ ویل آف اکانومی کو چلانا ہے کسی حد تک, کیونکہ یہ آپ کے پاس جیسا آپ نے فرمایا کہ دو چوائسیز ہیں, یا آپ کرونا سے مر جائیں یا پھر بھوک سے مر جائیں. تو ڈیفینیٹلی جب یہ چیز آئے گی تو پھر اس کے بعد لوگ سڑکوں پہ ہی نکلیں گے. کوشش تو اس کا یہی کر رہے ہیں, ٹرکش ریڈ کراس بھی, جو ٹرکش کے ضلعے بھی, آفات بھی, انٹرنیشنل ہیومینٹیرین آرگنائزیشن بھی, اور رابطہ تو ہر ایک سے کوشش کر رہے ہیں. اللہ کا شکر ہے ویسے اب تک ہمارے پاس ایسی کوئی ڈیتھ کی رپورٹ آئی نہیں ہے. ہمارے پاس البتہ یہ ضرور آیا ہے کہ جو, کیونکہ ڈیفینیٹلی ہمارے لوگوں میں یہ جذبہ اظہار بھی ہے کہ اگر کسی کے پاس راشن آیا ہے اور وہ اس کو پتا ہے کہ میرے ساتھ والے کو بھی راشن کی کمی ہے, تو وہ اپنے حصے سے بھی شیئر کر کے دے رہے ہیں. ایسی بھی ہمارے پاس اسٹوریز نہیں ہیں, تو اور اسی لیے یہ چیز ہمارا حوصلہ بھی بڑھاتی ہیں اور ہمارا ایمان بڑھاتی ہیں کہ چلے یہ ان مشکل حالات میں بھی اگر اپنا پیٹ کاٹ کے آپ اس کو دے رہے ہیں تو بڑی بہت بڑی بات ہے. تو ہماری کوشش تو پوری ہے کہ جس حد تک ہو سکے ہم اس میں وہ ریچ آؤٹ کریں. ہمارے نمبرز بالکل اویلیبل ہیں, آپ چاہیں میں آپ کے شو میں اپنا نمبر جو ہے
بتا دیجیے, نمبر اگر آپ کو یاد ہے
اپنا موبائل نمبر. بالکل بالکل بالکل, میرا اپنا موبائل نمبر جس میں 24/7 بالکل چاہے رات 2 بجے بھی ہوں میں کال بھی سنتا ہوں اور میسج کا جواب بھی دیتا ہوں. یہ میرا موبائل نمبر ہے, اس پہ آپ واٹس ایپ بھی کر سکتے ہیں. نمبر ہے +90 552 95 22 2 3. میں اس کو ریپیٹ کر دیتا ہوں, 0090 552 95 22 2 3. تو اس نمبر پہ بلا جھجک فیملی, اسٹوڈینٹس, ایون انلیگل پاکستانیز بھی بالکل مجھے اس پہ رابطہ کریں, اور کوئی ایشو ہے میری نالج میں لے کر آئیں. میں یہ دعویٰ بھی نہیں کرتا کہ ہم, مجھے سب کا ایشوز کا پتا ہے یا سب لوگوں کا پتا ہے. یہ جب تک لوگ رابطہ نہیں کریں گے ہمیں اپنے مسائل کے بارے میں بتائیں گے نہیں, ہم بھی آگے بڑھ کے پھر ان کی مدد کیسے کر سکتے ہیں. تو یہ جب تک ہماری آپس میں کمیونیکیشن نہیں ہوگی, ہمیں ان کے مسائل کا پتہ نہیں چلے گا, تو یہ ڈیفیکلٹ ہوگا. بائی دا وے ہمارے فیس بک پہ پیج بھی ہے, میں ٹویٹر پہ بھی اویلیبل ہوں, میرا اپنا بھی اکاؤنٹ ہے, ہمارا کونسلیٹ کا آفیشیل اکاؤنٹ بھی ہے. اس پہ بھی اگر میں فار ایگزامپل فون پہ رابطہ نہیں ہو رہا, مصروف ہے, تو اس پہ بھی اپنی کمپلینٹ, وہ ہمیں شکایت جو ہے وہ درج کرا سکتے ہیں, یا کوئی ایسا مسئلہ ہے یا کوئی ہیلپ چاہتے ہیں وہ بھی کرا سکتے ہیں. میں لیکن آخر میں پھر یہی کہوں گا کہ یہ 100% کی میں گارنٹی نہیں دے سکتا, لیکن جس قدر ہم نے کوشش ہے ہم کر رہے ہیں, اور جس قدر ہمارے ہم نے ہمت ہوئی, آپ بالکل ان کی مدد کریں.
بہت شکریہ بلال پاشا صاحب. یہ تھے ترکی میں کونسل جنرل پاکستان جناب بلال پاشا, جو استنبول سے ہم سے بات کر رہے تھے ٹیلی فون پر. اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.